أمري إلى الله، إن الله بصير بالعباد. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين، رحمة للعالمين، أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين، لا سيما بقية الله في الأرضين. أما بعد، فقد قال الله سبحانه وتعالى في القرآن الكريم، بسم الله الرحمن الرحيم: لقد كان لكم في رسول الله أسوة حسنة. صلوات پڑھتی جلو. سورہ احزاب کی 21ویں آیت ہے. آیت کا ایک حصہ ہے جس میں خداوند عالم یہ ارشاد فرما رہا ہے کہ رسول خدا کی ذات تمہارے لیے اسوہ حسنہ ہے. چونکہ 28 صفر کا دن ہے وفات رسول خدا صلی اللہ علیہ وآلہ وسلم، اور سبط اکبر امام حسن مجتبی علیہ الصلوۃ والسلام، تو مناسب یہ سمجھا کہ اسوہ حسنہ پر گفتگو ہو جائے، کیونکہ ہمارے تمام ائمہ، تمام معصومین ہمارے لیے اسوے کی حیثیت رکھتے ہیں. عزیزان محترم، آج کی گفتگو میں دو چیزوں کے درمیان فرق واضح کرنا ہے. پہلی چیز یہ ہے کہ اسوہ اور اسطورہ میں کیا فرق ہے، اسوہ اور اسطورہ، اور دوسری چیز ہے تاریخ اور سیرت، تاریخ اور سیرت میں کیا فرق. جب قرآن ہم سے آ کر یہ کہہ رہا ہے کہ تمہارے لیے بہترین اسوہ رسول خدا کی ذات ہے، لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، قرآن نے کئی اسووں کو ہمارے لیے متعارف کروایا. کبھی قرآن نے حضرت ابراہیم کو ہمارے لیے اسوہ کہا، کبھی قرآن نے دیگر انبیاء کو ہمارے لیے اسوہ کہا، کبھی قرآن آ کر رسول خدا کی ذات کو ہمارے لیے اسوہ قرار دیتا ہے. تو سب سے پہلے یہ جاننا ضروری ہے کہ اسوہ کہتے کس کو ہیں. اسوہ کہتے ہیں نمونہ عمل کو، یعنی جس کو دیکھ کر عمل کیا جائے، رول ماڈل انگلش میں اگر اس کا ترجمہ کیا جائے تو رول ماڈل، کہنے جس کے نقش قدم پر چلا جائے، جس کے انداز کو اپنایا جائے، اس کو اسوہ کہتے ہیں. تو قرآن نے ہمیں اسوہ اختیار کرنے کی دعوت دی ہے، اسطورہ نہیں. اسطورہ کس کو کہتے ہیں؟ اسطورہ آپ نے قرآن میں پڑھا ہوگا کہ اساطیر الاولین، اساطیر کہتے ہیں افسانوں کو، گڑی ہوئی باتوں کو، گڑی ہوئی باتیں جن کی کوئی حقیقت نہیں ہوتی، بے مطلب گفتگو، اس کو افسانہ، یعنی اس کو اساطیر کہتے ہیں. اساطیر، قرآن نے اساطیر کا ذکر کیا ہے. اسطورہ کہتے ہیں کہ افسانوی شخصیت، وہ شخصیت جس کا خارج میں کوئی حقیقت نہیں ہے، یعنی جس کا عمل ہمارے لیے ناقابل عمل ہے، جس کی سیرت ہمارے لیے ناقابل اتباع ہے، اس کو کہتے ہیں اسطورہ. اسطورہ یہ عربی لفظ ہے، اسطورہ. قرآن نے ہمیں اسوہ اختیار کرنے کا حکم دیا ہے، اسطورہ اختیار کرنے کا حکم نہیں دیا. ہم چونکہ ہندوستانی کلچر میں پلے بڑے ہیں، तो हमारे नज़दीक हमारे जहनों में उस्तूरा ज़्यादा नज़दीक तर है उसवे से, क्योंकि हम हर चीज़ एक उस्तूरवी शक्ल में असातीरी शक्ल में देखना चाहते हैं, जबकि कुरान मजीद कह रहा है कि उस्तूरा तुमको अपनाना नहीं है बल्कि तुम्हें उस्वा अपनाना है। रसूल खुदा को बउनवान उस्वा कबूल करना है, न बउनवान उस्तूरा। हमारी मुश्किल ये है कि हमारे जो बयान मराकिज यानी जो बयान के मराकिज हैं वहाँ से हमारी शख्सियतों को इस तरह से पेश किया जाता है कि जिसको सुनने के बाद ये एहसास होने लगता है कि ये अमल जो ये अंजाम दे रहे हैं वो हमारे लिए नाकाबिले अमल है और ये शख्सियतें हमारे लिए उस्वा नहीं बन सकती। उस्वा वो शख्सियत का ना, उस्वा उसको कहते हैं जिसको देखकर अमल किया जाता है, उस्तूरों पर कभी अमल नहीं किया जाता। ये जो हिंदू माइथोलॉजी है, हिंदू माइथोलॉजी में कई ऐसे अफसानवी कैरेक्टर्स हैं जिसको आप कभी हकीकी दुनिया में देख ही नहीं सकते। इंसान बंदरनुमा इंसान को आप कभी भी हकीकी दुनिया में आज तक नहीं देखे होंगे यकीनन, ना है। हाथी नुमा इंसान जिसकी शक्ल हाथी के जैसी हो, ये पूरे उस्तोरे हैं। उस्तोरे यानी हकीकत में इनका कोई वजूद नहीं है। आज तक तो हमें ऐसा कोई इंसान नजर नहीं आया जिसका आधा बदन बंदर का बना हुआ हो या जिसका आधा बदन हाथी का बना हुआ। उस्तोरा है ये, उस्तोरा यानी नाकाबिल अमल, यानी किसी जाविये से हकीकत से इसका कोई ताल्लुक नहीं है। लेकिन उस्वा जो होता है वो एक जमीनी हकीकत है, ग्राउंड रियलिटी है। उस्वा हमेशा मौजूद रहता, उस्वा हमेशा इंसानों के दरमियान मौजूद रहता और उसकी सीरत काबिले अमल होती है, काबिले इजरा होती है उसकी सीरत। हमारी मुश्किल ये है कि हमारे मिंबरों से, जैसा कि खुद आगा साहब मौसूफ फरमा रहे थे, आगा जौन साहब किबला, कि हमारे पास जो दीन बयान किया जाता है वो उसी तरह है जिस तरह से उन्होंने मिसाल दी थी कि एक ऐसी कौम जिसने कभी हाथी न देखा हो उसको हाथी किसी तारीख कमरे में हाथी उनके हवाले कर दिया जाए, जिसके हाथ में सूंड आ गई वो कह रहा है कि पूरी की पूरी यानी सूंड ही हाथी है, जिसके हाथ में दुम आ गई वो कह रहा है कि दुम पूरा हाथी है, जिसके हाथ में कान आ गया वो कह रहा है कि कान पूरा हाथी है। तो ये जो हमारे पास ये कहा जाता है कि मिंबर फकत फजाइल और मसाइब के लिए है, तो अर्ज ये करना है कि मिंबर पूरा दीन बयान करने के लिए है, पूरा दीन बयान करने के लिए मिंबर है और पूरे दीन का एक हिस्सा फजाइल और मसाइब है। मिंबर पूरे दीन को बयान करने के लिए, पूरा दीन यहां से बयान हो, तमाम चीजें दीन की जितनी चीजें हैं, दीन में अगर 100 चीजें हैं तो वो 100 की 100 चीजें बयान करने का मरकज ये मिंबर है और उनका एक हिस्सा फजाइल और मसाइब है, यानी फजाइल और मसाइब भी इसी मिंबर से बयान किए जाएंगे। लेकिन फजाइल और मसाइब ही नहीं बल्कि पूरा दीन जितना दीन है वो इसी मिंबर से बयान किया जाना है। इसलिए दीन की जो हमारे पास शक्ल है, किसी के हाथ में सूंड आ गई तो वो समझ रहा है कि सूंड ही पूरा दीन है, किसी के हाथ में दुम आ गई तो समझ रहा है कि पूरा हाथी वो दुम है। तो सिर्फ ये नहीं, पूरा दीन बयान होना है मिंबर पे से, पूरा दीन, पूरे उसवे, तमाम तर उसवे जिनको कुरान ने मुतारिफ करवाया है वो तमाम चीजें इस मिंबर से बयान होना है। सलवात पढ़ दीजिए मोहम्मद। कुरान ने उसवा पेश किया है, उस्तूरा पेश नहीं किया। कोई ऐसी चीज जो नाकाबिले अमल है, कहते हैं ना हमारे पास, हम कहां, यकीनन ये बात अपनी जगह दुरुस्त है, हम कहां और वो कहां, लेकिन अगर वो 100वें मर्तबे पर फाइज है तो हम 5वें मर्तबे तक तो पहुंच सकते, हम 10वें मर्तबे तक तो पहुंच सकते, शायद हम 100 तक ना पहुंच पाए, लेकिन हरकत तो करें, अपनी जगह से उठे हम, हरकत करें ताकि उनके दर्जात से करीब हों। यकीनन वो दर्जा जो उनके पास है उन तक हम कभी नहीं पहुंच सकते चाहे हम जितनी कोशिश कर लें, लेकिन वो दर्जे जिनके हुसूल, जिनका हुसूल हमारे लिए मुमकिन है उन दर्जों तक तो हम पहुंच सकते। یہی ہے اسوہ اور اسطورے میں فرق. رسول خدا اور تمام ائمہ معصومین بشمول حضرت صدیقہ طاہرہ فاطمہ بنت محمد صلی اللہ علیہ وآلہ وسلم ہمارے لیے اسوہ ہے. ہمارے لیے اسوہ ہے یعنی اچھا اسوہ کس لیے ہے؟ دیکھیے میں ایک بات واقعی میں یہ عرض کرنا چاہ رہا تھا کہ تمام باتوں کا تعلق عمل سے ہے. تمام باتیں آ کے عمل پر منتہا ہوتی ہیں. کہیں بھی عمل سے اسوہ کیوں بیان کریں ہم ممبر پہ سے، یا کہیں سے بھی ہم اسوے کا تعارف ہم کیوں کروائیں؟ تاکہ اسوے کو دیکھ کر ہم اسوے کی طرح عمل کریں، اس نمونہ عمل، اس رول ماڈل کو دیکھ کر ہم اپنی زندگی گزاریں. تمام باتوں کی انتہا عمل پر ہے. قرآن کس لیے؟ عمل کے لیے. سیرت کس لیے؟ عمل کے لیے. تمام باتیں اسلام دین عمل ہے. عمل اسلام دین عمل ہے. تمام باتوں کی انتہا آ کر عمل پر ہوتی ہے. اس وقت عظمت اہل بیت بیان ہو رہی ہے، یہ نہیں بیان ہو رہا ہے کہ عظمت اہل بیت کس لیے بیان کی جا رہی ہے. عظمت اہل بیت ہمارے سامنے کس لیے بیان کی جائے؟ عظمت اہل بیت اس لیے بیان کی جائے کہ جن شخصیتوں کی عظمتیں ہمارے لیے واضح ہو جائیں، پھر ان یعنی جن کی عظمت ہمارے دل میں آ جاتی ہے، یقیناً ان کی محبت ہمارے دل میں آ جاتی، جن کی محبت ہمارے دل میں آ جاتی اب ان کی اطاعت کرنا گرا نہیں گزرتا، اب ان کی اطاعت کرنا بوجھ نہیں بن جاتا، بلکہ شوق سے انسان ایسی شخصیتوں کی اتباع اور اطاعت کرتا جن سے اس کو محبت ہے. جن دنیاوی فلمی ستاروں کو لوگ نوجوان اپنا رول ماڈل بنا لیتے، ویسی ادائیں ویسے ہی انداز اپنانے کی کوشش کرتے، کیوں؟ چاہت ہے ان سے ایک قسم کی. لیکن اگر ہماری چاہت سچی ہے اور اگر ہماری چاہت اور ہماری محبت کھری ہے، کھری محبت کا تقاضا عمل ہے. عمل عمل ہے عزیزان محترم، عمل ہے. سو ٹن واز اور ایک آنس عمل دونوں برابر ہیں. سو ٹن واز اور ایک آنس عمل، عمل کی اتنی حیثیت ہے. یعنی عمل اصل عمل ہے. یہ تمام اسوے، یہ بیان، یہ قرآن، یہ سیرت، یہ مجالس، یہ محافل، یہ تمام چیزیں اس لیے آئی ہیں کہ انسان کو انسان بنائیں. اس سے پہلے بھی کئی بار عرض کیا جا چکا ہے، پھر ایک بار دہرا دوں، ہمیں انسان بنا کر نہیں بھیجا گیا ہے بلکہ انسان بننے کے لیے بھیجا گیا ہے. ہمارا سانچہ جو خدا نے تیار کیا ہے وہ انسان کا سانچہ ہے. وہ سانچے میں ہم ضرور ڈھلے ہوئے ہیں لیکن بننا ہمیں یہاں ہے. تمام صلاحیتیں دیکھیے، بیج کے اندر، ایک جو بیج ہوتا ہے، بیج کے اندر پودا بننے کی تمام تر صلاحیتیں پائی جاتی ہیں بیج کے اندر. تو انسان کو اگر آپ بیج تصور کریں تو اس کے اندر، یعنی انسان، اس وہ خام انسان جو خدا کی طرف سے آیا ہے وہ خام ہے. اب دھیرے 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 ان اسووں کو دیکھ کر، ان اسووں کے سیرت پر عمل کر کر ہمیں انسان بننا ہے. اور آخری جو مرحلہ ہے ہمارا وہ انسان کامل، پرفیکٹ ہیومن بینگ، انسان کامل بننا ہے. یعنی تمام تر رذائل جو ہمارے اندر موجود ہیں وہ ان سب کو نکال دینا ہے، اور تمام تر اچھائیاں جو ہیں ان سب کو اپنا لینا ہے. اور یہ تدریجی عمل ہے، ایک دن میں ایک رات میں یہ عمل ہونے والا نہیں ہے. انبیاء کا کام سخت اس لیے ہے، انبیاء کا کام چونکہ تدریجی ہے. انسان سازی سب سے سخت. جانوروں کو ایک بار تربیت کرنا آسان ہے، آپ شیر جیسے درندے کو تربیت کر سکتے ہیں، لیکن انسان کو تربیت کرنا سب سے مشکل کام ہے. اسی لیے یہ سب سے مشکل کام سب سے زیادہ مشکلوں کو تحمل کرنے والے طبقے یعنی نبیوں کو سونپا گیا. نبیوں کو یہ کام، یہ جو رسول خدا فرماتے تھے کہ جتنی اذیت مجھے دی گئی اتنی اذیت کسی نبی کو نہیں پہنچی، یہ اسی بات کا غماز ہے کہ انسانوں کو انسان بنانے میں جتنی مشکل مجھے اٹھانی پڑی کسی اور نبی کو اٹھانا نہیں پڑی. کیونکہ بدترین معاشرے میں رسول خدا کی بعثت ہوئی تھی، بدترین معاشرہ. نہج البلاغہ میں آپ اٹھا کر وہ خطبہ دیکھیں کہ معاشرہ قبل از بعثت، قبل از بعثت عرب کا کیا حال تھا. چند پڑھے لکھے لوگ عرب میں موجود تھے، چند یعنی پورے شہر مکہ میں شاید دو یا تین لوگوں کو لکھنا پڑھنا آتا تھا. ان کے علاوہ جاہلیت اپنی عروج پر، بیٹیوں کو زندہ در گور کر دینا، گندا پانی پینا، छोटी छोटी बातों पर सालहा साल आपस में जंगो जिदाल खिताल करना एक दूसरे से। ऐसे माहौल में रसूल खुदा मबूस हुए, मबूस होकर अपना ऐसा उसवा पेश किया रसूल खुदा ने, वैसे लोग रसूल खुदा के हाथ पर इंसान बनकर बाहर आए। फिर जब वो इंसान बनकर बाहर आए तो पूरी दुनिया पर मुसक्कर हो गए, पूरी दुनिया को तस्खीर में कर लिया, दुनिया पर कब्जा कर लिया। लेकिन वैसे इंसान तामीर हो, यानी देखिए एक मर्तबा ये होता है कि एक मिट्टी ऐसी है कि वो मिट्टी में काबिलियत है बर्तन बनने की, मिट्टी में काबिलियत है बर्तन बनने की, लेकिन वो हाथ भी तो हो जो वो मिट्टी को शेप देकर बर्तन बना सके। वो काम करता है उसवा, वो उसवे का काम है। रसूल खुदा हजरत इब्राहिम, रसूल खुदा हमारे लिए उसवा हैं। कदम कदम पर हमको ये देखना है कि उन्होंने कैसी जिंदगी गुजारी, वैसी ही जिंदगी हमें गुजारना है जैसी उन्होंने गुजारी। ये गुफ्तगू का पहला हिस्सा था। गुफ्तगू का दूसरा हिस्सा, तारीख और सीरत में फर्क। एक बात वाजे हो गई, उसवा और उस्तोरा में फर्क वाजे हो गया। उस्तोरा नाकाबिले अमल रोल मॉडल, उसवा काबिले अमल। उसवा का हर अमल, उसवा का हर अंदाज ऐसा है जिससे इंसान फरार नहीं कर सकता, वो अमल कर सकता, उसके पास कोई उज्र नहीं है। उस्तोरे का, उस्तोरे आसमानों में उड़ जाते, उस्तोरे अजीबोगरीब हरकतें करते। आम इंसान उस्तोरों का काम नहीं कर सकता। आम इंसान के लिए उस्तोरा कभी काबिले अमल सीरत उसकी नहीं होती, उसवे की सीरत काबिले अमल है। और कुरान ने हमें रसूल खुदा को बउनवाने उसवा पेश किया है, ना उस्तोरा। ये गुफ्तगू का पहला हिस्सा। गुफ्तगू का दूसरा हिस्सा, तारीख और सीरत में फर्क। हमारे पास अब आने वाले अय्याम रसूल खुदा की विलादत से मंसूब हैं। उन अय्याम में आप जगह जगह देखेंगे जलसे सीरत रहमतुलिल आलमीन, जलसे सीरत, जलसे सीरत जगह जगह लिखा होगा। सीरत के उनवान से आज तक जो किताबें लिखी गई हैं वो तारीख है। सीरत के उनवान से, देखिए सीरत किसको कहते हैं, सीरत लफ्ज सैर से है, सीन ये रे सैर, सीरू फिल अर्ज कुरान मजीद में आया, तुम जमीन पर चलो फिरो, हरकत करो, तुम जमीन पर घूमो, सीरू फिल अर्ज का हुक्म दिया गया ना कुरान में। सैर का मतलब है हरकत करना, जमीन पर चलना, ये सैर है सीरत। लेकिन हम क्या करते क्या है, सीरत के उनवान से आके तारीख बयान करते हैं। तारीख क्या है, तारीख में यह है कि कब पैदा हुए, कब वफात हुई, और वालिद कौन थे, वालिदा कौन थे, दोस्ती किन से थी, दुश्मनी किस से थी, कितनी जंगें लड़ी, कितनी जंगों में फतह हुई, कितनी जंगों में शिकस्त हुई, कितनों को मारा, ये बातें तारीख में बयान होती हैं। लेकिन सीरत इन बातों के बयान का नाम नहीं है। सीरत जो सैर से है उसके माना है वो उसूल और जाबेता जिसके तहत उसवे की जिंदगी बसर होती है, वो उसूल जिस जाबेते और उसूल के तहत उसवा अपनी जिंदगी बसर करता है उसको सीरत कहते हैं। आमाल और अफआल को सीरत नहीं कहते। रसूल खुदा नाखून काटते थे, रसूल खुदा बालों को संवारते थे, ये बातें सीरत की नहीं है, ये आमाल है, ये आमाल व अफआल है, सीरत इसका नाम नहीं है। सीरत उन उसूलों का नाम है, उन कवायद का नाम है, उन जवाबित का नाम है जिन जवाबित के तहत एक उसवा अपनी जिंदगी गुजारता है, उसको सीरत कहते हैं। उस उसूल को, उस फॉर्मूले को, उस फॉर्मूले को सीरत का नाम दिया जाता है। और अगर सीरत बास रोशन फिक्र, जो अपने आप को रोशन फिक्र कहते हैं, वो कहते हैं कि रसूल खुदा की सीरत पर इस दौर में चलना मुहाल है, इसलिए कि रसूल खुदा ऊंट पर सवारी करते थे, आज के दौर में ऊंट पर सवारी करना मुमकिन नहीं है। रसूल खुदा मिट्टी के बर्तन में खाना खाते थे, आज के दौर में मिट्टी के बर्तन में कोई खाना नहीं खाता। रसूल खुदा खास किस्म का लिबास पहनते थे, हम वो लिबास आज नहीं पहनते, तो क्या हम सीरत पर आमिल नहीं है। तो उनका यह इश्काल होता है कि इस्लाम एक फरसूदा दीन है। इस्लाम 1400 साल पहले जो कबायली अरब थे, जो जंगजू कबायली अरब थे, उनके लिए इस्लाम आया, आज के दौर में इस्लाम अप्लीकेबल नहीं है। آج کے دور میں اسلام کی کوئی اہمیت کوئی حیثیت نہیں ہے. یہ بعض روشن فکر کہتے ہیں جن کی نظر میں سیرت اعمال اور افعال کا نام ہے. اعمال اور افعال کو وہ سیرت سے تعبیر کرتے ہیں, جبکہ اعمال اور دیکھیے اگر کوئی سیرت پر عمل کرنا چاہتا ہے, مثلا لباس پہننے کی بات ہے, جس انداز سے رسول خدا لباس پہنتے تھے اس انداز سے لباس پہننا رسول خدا کی سیرت پر عمل کرنا ہے. رسول خدا لباس کیوں پہنتے تھے؟ رسول خدا کیا فخر کے لیے لباس پہنتے تھے, افتخار کرنے کے لیے لباس پہنتے تھے؟ نہیں, رسول خدا ستر پوشی کے لیے لباس پہنتے تھے. رسول خدا تواضع کے لیے لباس, رسول خدا تواضع کا لباس پہنتے تھے. رسول خدا حیا کی وجہ سے لباس پہنتے تھے. تو یہ قانون کبھی نہیں بدل سکتا, یہ قانون ہمیشہ باقی رہ سکتا. ہم بھی جو لباس پہنے ہمارا بھی لباس ایسا ہو جو ستر پوشی کرتا ہو, ہمارا بھی لباس ایسا ہو جس سے ہماری حیا کی حفاظت ہوتی ہو. یہ قانون کبھی نہیں بدل سکتا, یہ ہمیشہ رہنے والا ہے جب تک انسان اس دنیا میں بسنے والے. لیکن اگر آپ کہیں سیرت وہی ہے جیسا لباس رسول خدا پہنتے تھے ہم کو بھی ویسا لباس پہننا چاہیے, تو یہ سیرت نہیں, یہ بات سیرت نہیں ہے. کیونکہ یہ زمانے بدلنے کے ساتھ ساتھ لباسوں میں تبدیلی آ گئی. اس زمانے میں اونٹوں پر سفر کرتے تھے, آج کاروں میں سفر کر رہے ہیں. آج اگر کوئی شخص اونٹ پر سڑک پر نکل جائے سیرت پر عمل کے عنوان سے تو لوگ بے وقوف کہیں گے ایسے شخص. تو سیرت پر عمل کرنا اعمال اور افعال کی تخلید نہیں ہے بلکہ انداز کی تخلید ہے. انداز, جس انداز, کس انداز سے, کن اصولوں پر عمل کرتے تھے, وہ اصولوں اور وہ اصول تا قیامت بدلنے والے نہیں ہیں. کیونکہ وہ اقدار الہی اقدار ہے, اور جو اقدار اللہ نے بنا دیے ہیں وہ قیامت تک تبدیل ہونے والے نہیں ہیں. لا تبدیل فی سنت اللہ. صلوات پڑھ دیجئے محمد. اللہ کی سنتوں میں کوئی تبدیلی آنے والی نہیں ہے. اللہ نے جو اقدار مقرر کر دیے, ویلیوز جو اللہ نے مقرر کر دی ہیں, وہ ویلیوز کبھی تبدیل ہونے والے نہیں ہیں. تو لہذا آج تک جو ہمارے سامنے پیش کیا گیا وہ تاریخ کو پیش کیا گیا بعنوان سیرت, اسطورہ کو پیش کیا گیا بعنوان اسوہ. تو اب ضرورت اس بات کی ہے کہ آج کے دنوں کا تقاضا یہ ہے, آج کا جو دن ہے رسول خدا کی وفات کا دن, اور الحمدللہ ایک اچھی بات یہ ہوئی ہے کہ ہماری قوم کے بعض مرکزی جگہوں پر دکانیں بند رہی. کم از کم اتنی اہمیت کا تو انہوں نے رسول خدا کے تعلق سے اظہار کیا. قابل قدر ہے یہ بات, قابل قدر ہے یہ بات, اتنی اہمیت رسول خدا کے تعلق سے دکھائی گئی ہے, قابل قدر ہے. تو عزیزان محترم, ہمیں اسوے پر عمل کرنا ہے. اور میں جیسا عرض کیا, یہ بات کہنے میں بہت آسان ہے لیکن اس کو واقعاً عملی کرنا, کہ تمام باتوں کا نچوڑ عمل ہے. تمام اسوہ برائے عمل, عمل برائے تقرب خدا. عمل کس لیے؟ عمل میں ذات ہی مقصود نہیں ہے, عمل برائے عمل نہیں ہے. عمل اس لیے تاکہ ہم خدا سے قربت حاصل کر سکیں. انی جاعل فی الارض خلیفہ, اس مقصد کو پورا کر سکے جو خداوند عالم فرماتا ہے کہ میں زمین پر اپنا خلیفہ مقرر کرنا چاہتا ہوں. انسان کو بنا کر خداوند عالم نے یہ کہا کہ میں زمین پر اپنا خلیفہ مقرر, یعنی اپنا جانشین. جو صفات میرے اندر ہے میں نے اس انسان کے اندر وہ صلاحیت رکھ دی ہے کہ ان صفات کا مظہر بن سکتا ہے, ان صفات کا اتم میں مظہر کسی کی ذات ہے تو وہ سرور کائنات حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی ذات, اور آپ کے بعد آپ کے جانشین حضرت امیر المومنین علی علیہ الصلوۃ والسلام کی ذات. یعنی اسوہ اور سیرت, اسوہ رول ماڈل, سیرت وہ اصول وہ فارمولا جس کے تحت اسوہ کی زندگی گزرتی ہے. اسوہ ان فارمولے کی بنیادوں پر جو ہے زندگی گزارتا ہے, اور وہ فارمولے کبھی تبدیل ہونے والے نہیں ہیں, وہ ہمیشہ باقی رہنے والے فارمولے, کبھی تبدیل ہونے والے فارمولے نہیں ہیں. لہذا سیرت کا یہ جو عنوان ہے, کہ سیرت کا مطلب آج بھی ٹی وی پر دکھایا جاتا ہے کہ سینکوں میں کھانا کھا رہے ہیں, سینکوں میں کھانا کھانے کو سیرت سے تعبیر, سیرت پر عمل سے تعبیر کرتے ہیں, جبکہ یہ نہیں ہے. آج کی دور میں بدل گیا ہے رہن سہن, بودوباش بدل گیا, لیکن انداز, رسول خدا کھانا کیسے کھاتے تھے یہ اہم ہے. क्या खाते थे ये अहम नहीं है। बहुत से लोग, बहुत से इस्लामी मुल्कों में वो सब्जियां नहीं खाते थे जो उस जमाने में नहीं उगती थी। उनका दावा यह है कि हम सीरत पर अमल करते हैं। आज सब्जियां मिल रही हैं, जो पैरामीटर्स है वो क्या है, वो हलाल और हराम शरीयत के पैरामीटर्स। आप जो लिबास पहन रहे हैं, आया शरीयत ने उस लिबास के पहनने की इजाजत दी है या नहीं दी? नहीं दी तो वो लिबास हराम है आपके लिए पहनना, दी है तो वो लिबास जायज है। वो पैरामीटर्स है। तो उस्वा और उस्तूरा, सीरत और तारीख, हमको उस्वा अपनाना है और तारीख, तारीख जो होती है अजीजा ने मोहतरम, तारीख का बयान कोई फायदा नहीं होता। ये सबसे अहम बात है कि कहते हैं कि फलां साहब तारीख के बड़े माहिर हैं। तारीख अहम नहीं होती, फलसफे तारीख अहम होता है। तारीख क्यों बयान की जा रही है, तारीख बयान करने का मकसद क्या है? तारीख बयान की जा रही है ताकि इबरत हासिल करें गुज़श्ता के वाकयात से, इबरत हासिल करके अपने हाल और अपने मुस्तकबिल को संवारें। यह बयान तारीख का मकसद है। तारीख बराए तारीख इंसान में कोई तब्दीली नहीं ला सकती। तारीख को बराए तारीख बयान कर देना, एक किस्से की तरह बयान कर देना, इंसान में कोई तब्दीली नहीं ला सकती। इंसान में फलसफा तारीख, तारीख क्यों बयान की जाए? तारीख इसलिए बयान की जाए ताकि गुज़श्ता वाकयात से इंसान इबरत ले, सबक हासिल करे, अपने हाल और मुस्तकबिल को रोशन बनाए। सलवात पढ़ दीजिए मोहम्मद। बस आप हजरात की ज़हमत तमाम। ये दो बातों का फर्क वाज़े हो गया कि उस्वा और उस्तूरा, सीरत और तारीख, हमको उस्वा अपनाना है और सीरत अपनाना है। तारीख का जानना हुनर नहीं है, तारीख का जान लेना हुनर नहीं है। कौन कब पैदा हुआ, कब इंतकाल हुआ, कुरान ने ये नहीं किया, कुरान में कहीं भी तारीख बयान नहीं हुई, कुरान में हमेशा फलसफा तारीख बयान हुआ। ये किस लिए वाकया रोनुमा हुआ? फिरौन का वाकया, नमरूद का वाकया, अंबिया के किस्से कुरान ने जो बयान किए वो इबरत के लिए बयान किए। ये किस्से बराए किस्से, किस्सा कोई, कुरान किस्सों की किताब नहीं है, कुरान हिदायत की किताब है। इन किस्सों को पढ़ें, पढ़कर इनसे हिदायत हासिल करके अपनी अमली जिंदगी में अप्लाई करें, अपनी अमली जिंदगी में अप्लाई। अर्ज किया, बार बार अर्ज कर रहा हूं, तमाम बातों का ताल्लुक अमल से, अमल और अमल बराए तकर्रुब खुदा, खुदा की, खुदा से नजदीकी के लिए अमल, खुदा से नज़दीकी के लिए अमल, खुदा से नज़दीक होने के लिए, उससे तकर्रुब हासिल करने के लिए और उसका वाकई इस सरजमीन पर जानशीन मजहर बनने के लिए। तमाम इंसानों में ये इस्तेदाद खुदा ने रख दी है कि वो उसकी उन खुदाई सिफात का मजहर बन सकता है। कोई छोटे लेवल पे बन सकता, कोई ज़रा बड़े लेवल पे बन सकता, और अतम में मजहर सिफात खुदा आइम मासूमिन अलैहिस्सलाम की ज़ात के, जो कोई वहाँ तक रसाई हासिल नहीं कर सकता। इस्मत मुतलका जिसे कहा जाता है, इस्मत मुतलका वही 14 मासूम, 14 मासूम तक मुख्तस है, लेकिन इस्मत के निचले दर्जे, इस्मत मुतलका से हटकर जो इस्मत है उसके निचले दर्जे पर इंसान फायज हो सकते हैं। अर्ज करूं आपके सामने एक वाकया के, ये पहले भी अर्ज कर चुका हूं कि सैयद अहमद खुनसारी के खादिम एक जगह बैठे हुए थे। सैयद अहमद खुनसारी खुम के एक मर्जे तकलीद थे, जिनकी तकलीद होती थी, मुझे जैसा याद आ रहा, हजरत मासूमा के हरम में दफने, सैयद अहमद खुनसारी। तो वो एक जगह नमाज पढ़ रहे थे तो दो लोग आपस में बहस कर रहे थे कि आइम्मा मासूम होते हैं या नहीं, दोनों की इस्मत के मसले पर गुफ्तगु हो रही थी। तो खादिम मुतवज्जे हुआ कि एक शख्स कह रहा है कि आइम्मा मासूम होते हैं, इस्मत के हामिल होते हैं, एक कह रहा है कि आइम्मा मासूम नहीं होते, इस्मत के हामिल नहीं होते। तो वो शख्स अपनी, वो खादिम अपनी जगह से उठा, उठ के उसने कहा कि क्या बहस हो रही है? तो उन लोगों ने कहा कि एक शख्स इस्मत का कायल है और एक शख्स इस्मत का मुनकिर है। तो उसने इस्मत का जो मुनकिर था उससे कहा, मैं सैयद अहमद खुनसारी के साथ 40 साल गुजारा, साये की तरह, साये की तरह मैं उनके साथ दिन और रात में रहता था, 40 साल में एक भी काम मकरूह उनसे सरजद होता हुआ मैंने देखा, एक मकरूह काम सरजद होते हुए उस आलिम दीन से मैंने नहीं देखा, एक मकरूह काम। और अपने जितने मुबाहात थे, मुबाहात को भी मुस्तहबात में बदल देते थे। खाना खाना मुबाह है, लेकिन कुर्बतन इलल्लाह, ये खाना खा रहा हूं इसलिए ताकि इस खाने से हासिल होने वाली ताकत से अल्लाह की इबादत करूं, ये खाना खाना इबादत,
سو رہا ہوں تاکہ سونے سو کے اٹھنے کے بعد اللہ کی میں عبادت کر سکوں, تو وہ سونا عبادت. تمام کام انسان اپنے تمام کاموں کو عبادت بنا سکتا اس کی نیت پر دار و مدار ہے کہ وہ کس نیت سے وہ کام انجام. کھانا کھانا مباح ہے, سونا مباح کام ہے, لیکن اگر قربتاً اللہ کی نیت سے یہ کام کیا جائے تو یہی کام مستحبات میں شامل ہو جاتا ہے. اور ہمارے علماء کی زندگی میں مکروہ تو مکروہ, کوئی مباح عمل بھی آپ نہیں دیکھ سکتے, مباح بھی کام نہیں کرتے. مباح کام لغویات تو دور کی بات ہے, مباح جس کی اجازت دی گئی ہے, حلال کام ایسی پاکیزہ. تو اس قادم نے کہا 40 سال میں ان کے ساتھ زندگی گزارا, 40 سال میں ایک مکروہ کام بھی ان کو سرزد ہوتے ہوئے میں نے نہیں دیکھا, تو تم ائمہ معصومین کی بات کیا کر رہے ہو؟ ائمہ معصومین یقیناً عصمت کے اس درجے پر فائز ہیں. تو یہ مراتب, یہ درجے ایسے, یہ بیان کرنے کے لیے نہیں ہے, یہ عمل کے لیے ہے. یہ مراتب تک ہم آپ سب پہنچ سکتے ہیں. کوشش کی ضرورت ہے, استعانت کی ضرورت ہے اللہ سے, اور توسل کی ضرورت ہے اہل بیت سے. کوشش اپنی, استعانت خدا کی, توسل اہل بیت کا. انسان یقیناً وہ بن سکتا جو خدا کا مطلوب انسان ہے. رسول خدا آئے ہی اس لیے تھے, رسول خدا کی بعثت کا مقصد ہی یہی تھا کہ رسول خدا ہم انسانوں کو واقعی پرفیکٹ انسان بنانا چاہ رہے تھے, انسان کامل بنانا چاہ رہے تھے. یہ رسول خدا کی بعثت کا مقصد ہے. اور رسول خدا نے اس راہ میں کتنی تکالیف برداشت کی کہ آپ کو یہ کہنا تک پڑا کہ جتنی اذیتیں مجھے دی گئی ہیں پیغمبروں میں کسی نے اتنی اذیتیں برداشت نہیں کی جتنی اذیتیں میں نے برداشت کی. عزیزان محترم, 23 سالہ زندگی رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی انتھک کوششوں کا نتیجہ ہے کہ آج ہم ایمان کی دولت سے مالا مال ہیں. اگر رسول خدا کی ذات نہ ہوتی تو اخطاء عالم میں ایمان کہاں سے پہنچتا, لوگ متمدن کیسے ہوتے. لوگ یہ واسطہ فیض ہے خدا کا, بندوں کا ہاتھ پکڑ کر خدا سے جوڑنے والی ذات رسول خدا اور ائمہ معصومین کی ذات ہے. یقیناً ہم جتنا احسان ان حضرات, ان ذوات مقدسہ کا معنی کم ہیں, ان کا حق کبھی ادا نہیں ہو سکتا, ان کا حق کبھی ادا نہیں ہو سکتا. ایمان کی دولت, 4 باتیں رسول خدا صلی اللہ علیہ وآلہ وسلم سے رابطے کی ہیں. ایک ہے ایمان, رسول خدا پر ایمان لانا, آپ کی اتباع کرنا, آپ کی اطاعت کرنا, اور آپ سے محبت کرنا. رسول خدا سے جو ہمارا رابطہ ہونا چاہیے وہ ان 4 بنیادوں پر ہونا چاہیے, ایمان, اطاعت, اتباع اور محبت. اتباع اور اطاعت کا فرق انشاءاللہ پھر کبھی آپ حضرات کے سامنے بیان کروں گا, وقت کم ہے. یہ 4 بنیادوں پر رسول خدا سے ہمارا رابطہ ہونا چاہیے, ایمان, اطاعت, اتباع اور محبت. پہلے تو رسالت حیثی, یعنی خود اصول دین میں نبوت کی حیثیت کو سمجھنے کی ضرورت ہے, کیونکہ ہمارے ذہنوں میں وہ نخوش واضح نہیں ہے کہ نبوت کا کام کیا ہے, نبوت کہتے کسے ہیں, اس لیے وہ احترام بھی نہیں ہے ہمارے اندر, وہ جذبہ محبت بھی ہمارے اندر نہیں پا جاتا, کیونکہ ہمارے اندر شناخت نہیں ہے. اگر شناخت ہو جائے مقام نبوت و رسالت کی, جیسا قرآن بتلانا چاہ رہا ہے, تو وہ اس شناخت کی روشنی میں یہ 4 بنیادوں پر رسول خدا کے ساتھ رابطہ بحال کیا جا سکتا ہے, ایمان, اتباع, اطاعت اور محبت. یہ رابطے کا تقاضا ہے رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی. رسول خدا جیسے جیسے حجۃ الوداع سے جیسے ہی آپ واپس آئے, واپس آنے کے بعد رسول خدا کی طبیعت مزمحل رہنے لگی. آپ نماز کو بڑی مشکل سے جایا کر رہے تھے, اور زمانہ گزرنے کے ساتھ ساتھ وہ وقت بھی آ گیا کہ رسول خدا بستر پر آ گئے, اور وہ وقت بھی قریب آیا کہ جناب فاطمۃ الزہرا سلام اللہ علیہا نے بیتابی دکھانا شروع کیا. رسول خدا جب وہ سمجھ گئی کہ اب میرے بابا اس دنیا میں رہنے والے نہیں ہیں تو جناب فاطمہ نے بیتابی دکھانی شروع کی. جناب فاطمہ گریہ و زاری فرما رہی تھی رسول خدا کے سرانے, تو رسول خدا نے جناب فاطمہ کو طلب کیا, فاطمہ میرے بعد گریبان چاک نہ کرنا, اپنے تماچے نہ لگانا, فاطمہ میرے بعد صبر کرنا. رسول خدا کی یہ تلقین تھی اور فاطمہ کا گریہ تھم نہیں رہا تھا تو رسول خدا نے ان کو, یہ فریقین کی کتابوں میں یہ روایت موجود ہے کہ رسول خدا نے ان کو بلایا, بلا کر کان میں کچھ کہا تو حضرت فاطمہ مسکرانے لگی. جب لوگوں نے دریافت کیا کہ رسول خدا نے آپ سے کیا فرمایا تو جناب فاطمہ سلام اللہ علیہا نے کہا کہ بابا نے مجھ سے یہ کہا ہے کہ ان سے ملاقات کرنے والوں میں میں ہی وہ ہوں جو سب سے پہلے ان سے ملاقات کروں گی. یہ جب انہوں نے کہا تو میرے چہرے پر مسکراہٹ کے آثار آ گئے. عزیزان محترم, رسول خدا کا وقت اخیر جب قریب آیا, حضرت علی علیہ السلام آپ کے سرانے کھڑے ہوئے تھے, حضرت نے فرمایا کہ اے علی, اللہ مجھے یہ حکم دے رہا ہے کہ تم بیٹھ جاؤ اور میرا سر اپنے دامن میں لے لو. عزیزان محترم, رسول خدا کا سر حضرت علی کے دامن میں تھا کہ آپ کی روح قفس انصوری سے پرواز کر گئی. ظلم یہی نہیں تھما, امام حسن علیہ السلام تک جب یہ ظلم چلا تو امام حسن کو زہر دیا گیا, امام کے جگر کے ٹکڑے کٹ کٹ کر تشت میں گر رہے تھے. امام حسین جیسے ہی اپنے بھائی کی یہ حالت دیکھ کر آپ کی عیادت کے لیے پہنچے تو ایک مرتبہ امام حسن کے آنکھوں سے آنسو جاری ہو گئے. یا ابا عبداللہ, لا یوم کا یوم کا یا ابا عبداللہ, اے ابا عبداللہ, آپ پر جو دن گزرنے والا ہے ویسا دن کسی پر گزرنے والا نہیں ہے. انا للہ و انا الیہ راجعون, رزن بخزائہ و تسلیمن لعمرہ. بار پروردگارہ اس ذکر کو قبول فرما. پروردگارہ جو بیمار ہیں ان کو شفا عطا فرما. پروردگارہ جو مقروض ہے ان کے قرضوں کو ادا فرما. پروردگارہ جو پریشان حال ہے ان کے پریشانیوں کو دور فرما. جہاں جہاں مومنین مومنات مسلمین مسلمات رہتے ہیں ان کی جان مال عزت و آبرو کی حفاظت فرما. پروردگارہ ہمارے مقامات مقدسہ کی حفاظت فرما. پروردگارہ ہمارے مراجع اکرام کی حفاظت فرما. پروردگارہ رہبر معظم انقلاب اور سید مقاومت سید حسن نصر اللہ کو اپنی حفظ و امان میں فرما. پروردگارہ عراق افغانستان پاکستان لبنان بحرین شام کے مومنین کی مدد فرما. پروردگارہ امریکہ اور اسرائیل کے ناپاک ارادوں کو ناکام بنا دے. پروردگارہ دشمنان اسلام کے شر سے ہمیں محفوظ فرما. پروردگارہ پرچم اسلام کو سر بلند فرما. پروردگارہ پرچم کفر و نفاق کو سر نگو فرما. پروردگارہ قرآن پڑھنے پڑھ کر سمجھنے سمجھ کر عمل کرنے کی توفیق عطا فرما. پروردگارہ محبت اہل بیت کی شمع جو ہمارے سینوں میں روشن ہے ہر آن اس کی حدت تنویر میں اضافہ فرما. پروردگارہ ان مجالس کو ہمارے اندر اتحاد و اخوت کا ذریعہ قرار دے. پروردگارہ تعجیل فرما حضرت حجت کے ظہور میں, ہمیں حضرت کے ناصروں میں شمار فرما. آپ حضرات سے معروض ہے کہ اس مجلس کے فوراً بعد